नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेशसभा र प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको आग्रह। चुनावमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न प्रस्ताव।
रसुवामा पहिरोमा पुरिएर 3 जनाको ज्यान गयो, 1 जना अझै बेपत्ता, 8 वटा घरमा पूर्ण रूपमा क्षति।
भूकम्पमा भत्किएका झण्डै 8,000 स्कूल मध्ये 2,400 स्कूलको पुननिर्माण सकियो। 3,487 स्कूल पुननिर्माणको लागि भने आर्थिक स्रोत जुटेन।
अब दोस्रो वर्षको लक्ष्य पूरा गर्न अलिकति चुनौतीपूर्ण हुन्छ, त्यही भएर हामीले चाहिँ एनआरए मार्फत अर्थ मन्त्रालयसँग रिक्वेस्ट गरेका छौँ।
प्रतिबन्ध लगाउने अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने उत्तर कोरियाको चेतावनी। दक्षिण कोरियाले गरेको वार्ताको आग्रह अस्वीकार।
र भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेस्ट क्रिकेट खेल्न प्रतिबन्ध।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको तयारी थाल्न सरकारको ध्यान आकर्षण गराएको छ। संविधान कार्यान्वयनका लागि माघ 7 गतेभित्र चुनाव गरिसक्नुपर्ने भएकाले समय घर्किन लागेको स्मरण गराउँदै आयोगले भदौ 1 गतेसम्म चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको हो। आयोगले चुनावमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न पनि सरकारलाई सुझाएको छ। थप जानकारी सहित प्रकाश ढकाल।
संविधानले माघ 7 गतेसम्म भने पनि व्यावहारिक हिसाबले मंगिरको पहिलो हप्ताभित्र चुनाव गरिसक्नुपर्ने बाध्यता देखाउँदै निर्वाचन आयोगले तत्काल चुनावको मिति तय गर्न भनेको हो। संविधान कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी प्रतिनिधि सभा र प्रदेशसभाको चुनावको मिति भदौ 1 गतेसम्म तोक्न सरकारलाई आग्रह गरिएको प्रमुख निर्वाचन आयुक्त अहिदी प्रसाद यादवले जानकारी दिनुभयो।
हामीले प्रतिनिधि सभाको निर्वाचनको लागि मिति घोषणा गर्न आग्रह गरियो। भदौ 1 गतेतिर हामीले आगामी निर्वाचनको लागि मिति तोक्नु पर्ने कुरामा हाम्रो सहमति भयो।
आयोगका सबै पदाधिकारी सहित सिंहदरबारमा पुगेको टोलीले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन 4 दिनभित्र उपलब्ध गराउन भनेको छ। क्षेत्र निर्धारणका लागि गठित आयोगले प्रतिवेदन लेखनको काम गरिरहेको अवस्थामा आयोगले त्यसलाई छिटो सक्न ताकेता गरेको हो। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ 165 र प्रदेशसभाका लागि 330 क्षेत्र निर्धारण गर्ने गरी काम भइरहेको छ। त्यस्तै आयोगले दुवै चुनावका लागि चाहिने कानून छिटो बनाउन सुझाव दिएको छ। संसदको राज्य व्यवस्था समितिमा छलफल भइरहेको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक ढिलोमा भदौको 10 गतेभित्र पारित गर्न आयोगले आग्रह गरेको छ। दुवै चुनाव एकैपटक गर्न सरकार र विपक्षी एमाले सकारात्मक रहे पनि आयोगले भने छुट्टा छुट्टै गर्न आजको भेटमा प्रधानमन्त्रीलाई सुझाव दिएको छ। प्रमुख आयुक्त अहिदी प्रसाद यादव।
अब प्रदेश र प्रदेश सभाको निर्वाचन एकचोटि गर्ने भन्दा पनि त्यो सम्बन्धमा हामीले छलफल अहिले गर्दैछौ, छलफल गर्दैछौ, हेरौं कतिको सम्भावना छ नेपाल सरकार र निर्वाचन आयोगको तर्फबाट। कानूनी तयारी छ नि, कानूनी जटिलताहरू छ नि, त्यो कुराहरू विचारणीय पक्ष हो, त्यसको बारेमा हामी सरसल्लाह गरेर अगाडि बढ्नुपर्छ।
चुनावमा विद्युतीय मेसिनको प्रयोग गर्ने बारे राजनीतिक सहमति जुटाउन पनि निर्वाचन आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। आयोगले दिएको सुझावप्रति प्रधानमन्त्री सकारात्मक रहनु भएको उहाँको सचिवालयले जनाएको छ।
रिपोर्टपछि अब खबरको सिलसिला। गृहमन्त्री जनार्दन शर्माले चुनाव कमिटी तोक्ने अधिकार निर्वाचन आयोगलाई दिने विषयमा छलफल गर्न सकिने बताउनु भएको छ। प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2074 सन्दर्भमा आएको संशोधनबारे संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री शर्माले अहिले आयोगको परामर्शमा सरकारले चुनावको मिति तोक्ने व्यवस्था भएकामा सरकारको परामर्शमा आयोगले पनि मिति तोक्न सक्ने बताउनुभयो। तर सुरक्षाको तयारीका विषयलाई ध्यानमा राखेर सरकारले मिति तोक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ। उहाँले सरकार सकेसम्म प्रदेशसभाको चुनाव एकै चरणमा गराउने सोचमा रहेको पनि स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो भदौ 7 देखि 11 गतेसम्म छिमेकी देश भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो। उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीतिक र वार्ताका माध्यमले सुमध दूर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो। प्रधानमन्त्री देउबाको भारत भ्रमण अघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनिया मण्डलको नेपाल भ्रमण हुने र त्यो भ्रमण नेपालको भूकम्पपछिको पुननिर्माणमा केन्द्रित हुने उहाँको भनाई थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी विभाजन गरेको आरोपमा आफ्ना 3 जना सांसद र 16 जना केन्द्रीय पदाधिकारी तथा सदस्यलाई 6 वर्षका लागि निष्कासन गरेको छ। पशुपति शमशेर राणाले हिजो पार्टी विभाजन गरी अर्कै पार्टी खोल्न प्रक्रिया शुरू गरेपछि त्यसमा सहयोग गर्ने आफ्ना सांसद तथा पदाधिकारी र सदस्यलाई राप्रपाले कार्यवाही गरेको हो। राप्रपाको केन्द्रीय समितिको बैठक भोलि पनि बस्नेछ।
राष्ट्रिय जनता पार्टी राजपाको केन्द्रीय समितिको बैठकमा आज पनि केन्द्रीय सदस्यबीच स्थानीय चुनावमा भाग लिने नलिने विषयमा मत बाझिएको छ। हिजो जस्तै आज पनि केहीले चुनावलाई उपयोग गरेर जानुपर्ने र माग पूरा गराउन सरकारलाई दबाव दिइरहनुपर्ने बताएका छन्। केहीले संविधान संशोधन पारित नहुँदासम्म चुनावमा भाग लिन नहुनेमा जोड़ दिएका छन्। चुनावमा भाग लिने नलिने विषयमा छलफलका लागि हिजो बनाएका 30 वटा समूहबीच आज छलफल भएको युवा संगठनका अध्यक्ष रंजित सिंहले जानकारी दिनुभयो। बैठक पर्सीसम्म चल्नेछ।
रसुवाको उत्तरगया गाउँपालिका पहिरे बेसीमा वर्षासँगै आएको पहिरोले पुरिएर 3 जनाको ज्यान गएको छ। प्रमुख जिल्लाधिकारी चोमेन्द्र न्यौपानेका अनुसार 78 वर्षका भक्त बहादुर नगरकोटी, 23 वर्षका मुना थापा मगर र 4 वर्षका रविन थापा मगरको ज्यान गएको हो। गैराती झण्डै 10:30 बजे पहिरे बेसी र ढकालसोहरामा खसेको पहिरोले घर पुनिदा बेपत्ता भएका 77 वर्षका धर्मबहादुर थापा भने अझै भेटिनु भएको छैन। स्कावेटर प्रयोग गरी पहिरोमा पुरिएका व्यक्तिलाई झिकिएको हो। पहिरोमा 8 वटा घर पूर्ण रूपमा क्षति पुगेको छ। ती आठ घर परिवारलाई प्रति परिवार 10,000 रूपियाँ र अरू राहत सामग्री वितरण गरिएको छ।
यसै गरी ओखलढुङ्गाका डाँडा गाउँ र धनेपु गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। पहिरोका कारण 56 घर परिवार जोखिममा रहेको जिल्ला भू संरक्षण कार्यालय ओखलढुङ्गाले जनाएको छ। कार्यालयका अनुसार जिल्लाका 146 वटा ठूला पहिरो मानव नियन्त्रण बाहिर छन्। यस्तै पहिरोले ओखलढुङ्गा रामपुर सड़क खण्ड अवरूद्ध भएपछि मोलुङ गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाका सामग्री ढुवानी रोकिएको छ।
यस्तै बाढ़ीले पावर हाउस बगाएपछि संखुवासभाको 5 खपन नगरपालिकामा 1 महिना यथा विद्युत आपूर्ति बन्द भएको छ। असार 13 गते रातिको वर्षापछि आएको पहिरोले पावर हाउसमा क्षति पुगेको थियो। पावर हाउस बगाएपछि झण्डै 180 परिवार अन्धकारमा बसिरहेका छन्।
चितवनमा स्क्रब टाइफसबाट 1 जनाको ज्यान गएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी 24 वर्षीय महिलाको स्क्रब टाइफसका कारण ज्यान गएको हो। कार्यालयका किट नियन्त्रक निरीक्षक रामकुमार केसीले साउन 21 गते अस्पताल भर्ना भएकी ती महिलाको हिजो बिहान उपचारका क्रममा ज्यान गएको जानकारी दिनुभयो। साउन महिनामा 264 जनाको उपचार गरिएकोमा 75 जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको थियो। संक्रमित मध्ये धेरै उपचारपछि घर फर्किएका र केहीको उपचार भइरहेको कार्यालयले जनाएको छ। उपचारका लागि किट अभाव भएकाले समस्या भएको केसीले बताउनुभयो। यसअघि अघिल्लो आर्थिक वर्षमा 109 जनामा स्क्रब टाइफस रोग देखिएकामा 4 जनाको ज्यान गएको थियो। यस्तै चितवनमा 100 जनामा स्वाइन फ्लूको संक्रमण देखिएको कार्यालयले जनाएको छ। जेठ 19 गतेदेखि गएको साउन 9 गतेसम्म सम्मको प्रतिवेदन अनुसार 137 जना बिरामीको परीक्षणमा 100 जनामा स्वाइन फ्लूको संक्रमण भेटिएको हो।
सेती अञ्चल अस्पतालमा रसायन अभाव हुँदा 2 महिनादेखि सिकल सेल परीक्षण हुन सकेको छैन। सिकल सेलको परीक्षण नहुँदा सिकल सेल एनिमियाका बिरामीलाई समस्या भएको छ। लामो समयदेखि रसायन अभाव भए पनि अस्पतालले नमगाएको उनीहरूले बताएका छन्। अस्पतालको सिकल सेल वार्डले प्रयोगशाला शाखा र प्रयोगशाला शाखाले स्टोर र प्रशासनमाथि दोष देखाउने गरेका छन्। सरकारले थारू समुदायमा देखिएको वंशाणुगत रोग सिकल सेल परीक्षणका लागि आवश्यक उपकरण सेती अञ्चल अस्पतालमा जडान गरेको थियो।
सर्पले डसेका बिरामीलाई झारफुकमा नलागी समयमै स्वास्थ्य संस्थामा जान डाक्टरले आग्रह गरेका छन्। झारफुकमा विश्वास गर्दा सर्पदंशका बिरामीको ज्यान गएकाले डाक्टरले झारफुकमा नलागी घाउ नबिगारी अस्पताल जान आग्रह गरेको हो। वर्षाको समयमा तराईका जिल्लामा सर्पले डस्ने बिरामीको संख्या बढेका छन्। बर्दिया जिल्ला अस्पताल गुलरियामा यस वर्ष एन्टी स्नेक भेनम अपुग हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका किटजन्य रोग नियन्त्रण अफिसर बालकृष्ण शर्माले जानकारी दिनुभयो।
ललितपुरको कुसुन्तीमा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ। ज्यान गुमाउने कुसुन्तीका प्रवीण खत्री रहेका प्रहरीले जनाएको छ। उनी लागु औषध कारोबारमा संलग्न रहेको र पक्राउ गर्न जाँदा प्रहरीलाई नै गोली हानेपछि गोली चलाउनु परेको ललितपुरका एसपी ईश्वर कार्कीले जानकारी दिनुभयो। खत्रीको साथबाट 2 पिस्तोल बरामद भएको छ।
सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली, पुतली सडक, काठमाडौँ।
फोन 01-4445-712, 44-45-713।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश सभा र प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको आग्रह, चुनावमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न प्रस्ताव, रसुवामा पहिरोमा पुरिएर तीनजनाको ज्यान गयो, एकजना अझै बेपत्ता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, भूकम्पले भत्काएका घर पुननिर्माणको काम झैं स्कूलको हालत पनि उस्तै छ। अहिले पनि धेरै स्कूलमा भूकम्प गएको दुई चार महिनाभित्र बनाइएका अस्थायी टहरामुनि नै जसोतसो पढ़ाई भइरहेको छ। भूकम्पपछि भएको विपदपछिको आवश्यकता अध्ययनमा भत्किएका स्कूल तीन वर्षभित्र बनाइसक्ने उल्लेख भए पनि त्यो पूरा हुने छाँट छैन। स्कूल पुननिर्माणको अवस्था के छ त? अर्जुन पोखरेलको रिपोर्ट।
कम्युनिटी स्कूलको एजुकेसन नै चेन्ज गर्ने भनेको छ। अब हाम्रो भौतिक विकास नभइकन चाहिँ स्कूलले खासै त्यस्तो फड्को मार्न सक्ने देखेन कि सर।
भूकम्पले भत्काएको स्कूल बनाइदिन भन्दै रामेछाप दोरम्बाको अन्तर्राष्ट्रिय युवा वर्ष माविका प्रधानाध्यापक कमल विक्रम लामा, शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ज्ञानेश्वरमा गुनासो बिसाउँदै गरेका बेला भेटिनुभयो। स्कूल भारत सरकारले बनाइदिने भनेको थियो तर अहिलेसम्म काम भएको छैन। दोरम्बाको अन्तर्राष्ट्रिय युवा वर्ष मावि मात्रै होइन, भूकम्पले भत्काएका 31 जिल्लाका झण्डै 3400 स्कूलको हालत यस्तै छ। 2072 सालको भूकम्पमा 31 जिल्लाका 7923 स्कूलको भवन भत्किएका थिए। 2072 सालको वैशाखमा भूकम्प गए पनि लामो प्रक्रिया पार गर्दा भत्किएका स्कूल ठड्याउन 2073 सालको वैशाखदेखि मात्रै काम थालियो। अहिलेसम्म सरकार, एडीबी, जाइका, यूएसएआईडी लगायत विभिन्न गैर सरकारी संस्थाको पहलमा 2456 स्कूल बनिसकेका छन् भने 1730 स्कूल निर्माण र सर्वेको क्रममा छन्। बाँकी 3487 स्कूल कसले बनाइदिने भन्ने टुङ्गो लागिसकेको छैन, तर तीन वर्षसम्म सबै स्कूल बनाउने योजना अनुसार नै काम भइरहेको बताउनुहुन्छ शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इम नारायण श्रेष्ठ।
पहिलो वर्ष एक तिहाई, दोस्रो वर्ष अर्को एक तिहाई र तेस्रो वर्ष अर्को एक तिहाई गरेर तीन वर्षभित्रमा सम्पूर्ण पुननिर्माण, विद्यालय क्षेत्रको पुननिर्माण सक्ने भन्ने लक्ष्य तय भयो र त्यही अनुसार हामीले यो एक वर्षको अवधिमा, गत असारदेखि अहिले असारसम्मको अवधिमा चाहिँ हामीले चाहिँ झन्डै एक तिहाईको हारारीमा 2456 विद्यालयहरू चाहिँ पुननिर्माण सम्पन्न गरिसकेका छौँ।
एनजिओ र आइएनजिओले बनाइदिने, सरकारले नै बजेट दिएर विद्यालय व्यवस्थापन समिति मार्फत बनाउने र जाइका, एडिबी जस्ता ठूला दात्री निकायले निर्माण व्यवसाय मार्फत बनाइदिने गरी तीनवटा मोडलमा स्कूल पुननिर्माणको काम भइरहेको छ। यस्तै भारत सरकार, यूएसएआईडी र एडीबीले 589 स्कूल बनाइदिने भन्दै ओगटेर राखेका छन् तर बनाइदिने निश्चित छैन। भत्किएका स्कूल बनाउन 1,67 अर्ब रूपियाँ लाग्ने आकलन गरिएको थियो तर अहिलेसम्म सहयोग र ऋण गरी 67,91 करोड रूपियाँको स्रोत पक्का भइसकेको छ भने 79,24 करोड रूपियाँ कसरी जोहो गर्ने भन्ने अहिलेसम्म पत्तो लागेको छैन। दाताको सहयोग बाहेक पोहोर साल राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्कूल पुननिर्माणको लागि 4 अर्ब रूपियाँ मात्रै रकम दिएको थियो, यो वर्ष 10 अर्ब माग गर्ने तयारी छ। एकातिर बजेटको अभाव छ भने अर्कोतिर प्राविधिक जनशक्तिको कमी, गिटी बालुवा सहज रूपमा नपाइनु, सरकारवाला निकायबीच समन्वय तथा फास्ट्र्याक विधिको अभाव जस्ता समस्याले पनि स्कूल पुननिर्माणमा चुनौती थपिएको छ। चारैतिरको सहयोगले पहिलो वर्ष एक तिहाई स्कूल बनाउन सम्भव भए पनि अब गाह्रो रहेको बताउनुहुन्छ शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इम नारायण श्रेष्ठ।
विद्यालयको हिसाबले पनि अर्को चाहिँ जो पहिलो वर्ष लक्ष्य चाहिँ हाम्रो एनजिओ र एसएमसीको चाहिँ सहयोगमा हामीले पुरा गर्न सक्यौँ भने अब दोस्रो वर्षको लक्ष्य पुरा गर्न अलिकति चुनौतीपूर्ण हुन्छ र दोस्रो वर्षको लक्ष्य पुरा चाहिँ गर्ने हाम्रो टार्गेट भनेको चाहिँ एसएमसी मार्फत हो। त्यही भएर हामीले चाहिँ एनआरए मार्फत अर्थ मन्त्रालयसँग रिक्वेस्ट गरेका छौँ।
भूकम्पमा भत्किएका 7923 स्कूल मध्ये 3436 स्कूल मात्रै बन्ने टुङ्गो लागेको छ। अहिले भइरहेको काम र बजेटको अवस्था हेर्दा पुननिर्माणको प्रक्रियामै नरहेका 3487 स्कूलका लागि सरकारले तत्कालै सोच्नुपर्ने देखिन्छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। संसदको विकास समितिले सार्वजनिक यातायातको स्पष्ट खाका पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको छ। विकास समितिको आजको बैठकमा सांसदले सार्वजनिक यातायात व्यवस्थित हुन नसकेको, यातायातमा एकाधिकार सिन्डिकेटले भद्रगोल बनाएको, समितिले दिएका निर्देशन सरोकार भएका कार्यालयले कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएपछि समितिले सार्वजनिक यातायातको स्पष्ट खाका पेश गर्न निर्देशन दिएको हो। समितिका सभापति रविन्द्र अधिकारीले यातायात क्षेत्रका कर्मचारीको बानी सुधार गर्न दिएको निर्देशनको पालना नभएकाले सेवाग्राहीले शास्ति खेप्नु परेको बताउनुभयो।
बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका बासिन्दाले आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीलाई दिन लागिएको बारे आफूहरूलाई स्पष्ट पार्न माग गरेका छन्। अघिल्लो सरकारले आयोजना निर्माणका लागि चिनिया कम्पनी चाइना गेजुआ ग्रुप अफ कम्पनी सीजीजीसीसँग समझदारी गरेको भन्दै डुबान क्षेत्रका बासिन्दाका तर्फबाट सरोकार समितिले ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीलाई ज्ञापन पत्र बुझाउँदै त्यसबारे स्पष्ट पार्न माग गरेको हो।
सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले मर्यादाक्रम मिलाएर स्थानीय तहमा कर्मचारी खटाइने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उहाँले अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान नमानेको भन्दै अन्तरिम व्यवस्था गरेर मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिनुभएको हो। कर्मचारीको भावना अनुसार नै कर्मचारी समायोजन हुने भन्दै उहाँले गरिखाने र बसिखाने कर्मचारीलाई छुट्याउन कर्मचारी तन्त्रमा सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले काम नै नगरी सरकारको तलब खाने कर्मचारी पनि रहेको भन्दै त्यसमा सुधार गर्ने बताउनुभयो।
भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथ लिएका छन्। मतपत्र च्यात्नेसँगै उपस्थित भएर शपथ लिँदा जनमतको अवमूल्यन हुने भन्दै नेकपा एमालेका वडा अध्यक्ष तथा वडा सदस्यले हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको कार्यक्रममा शपथ लिएका थिएनन्। आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रम गरी एमालेका तर्फबाट निर्वाचित 14 मध्ये 12 जना वडा अध्यक्षलाई शपथ गराइएको हो।
बैतडीका धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको छ। नगरपालिकाहरूकै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिहरूले बताएका छन्। जिल्लाको मेलौली पुरचौडी र पाटन नगरपालिकामा भवनको अभाव छ भने गाउँपालिकाहरूमा पनि भवन छैन। भवनको अभावमा नगरपालिकाभित्रका शाखाहरू नै स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले बताउनुभयो। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल ललितपुर,
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल ललितपुर,
फोन 01-5151-387,
वेबसाइट www.nce.edu.
NCE, quality for excellence.
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
सिप सिकौं, आय आर्जन गरौं।
सिटी भिटीबाट सम्बन्धन प्राप्त यस क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरमा 3 महिने बेसिक, एडभान्स, डिप्लोमा तथा स्पेशल कोर्स विशेष छुटका साथ सञ्चालन हुन गइरहेकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोला।
स्पेशल अफर, उत्कृष्ट विद्यार्थीलाई कामको अवसर,
डिप्लोमा सिक्नलाई बेसिक कोर्स निशुल्क,
चाड पर्वको अवसरमा सेवाहरूमा विशेष छुट।
सम्पर्क
क्रिस्टल ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर, नक्खुचार, ललितपुर।
फोन नम्बर 01-5541-069, 98-57-021-051।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मालपोत कार्यालय भक्तपुरका तत्कालीन मालपोत अधिकृत चक्रबहादुर श्रेष्ठ सहित तीनजनामाथि भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। तत्कालीन मालपोत अधिकृत श्रेष्ठ, नायब सुब्बा राजकुमार घिमिरे र खरिददार दुर्गा प्रसाद पोखरेलमाथि मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
आज राति चन्द्र ग्रहण लाग्ने भएको छ। राति 11:07 ग्रहण शुरू हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो। राति 12:06 ग्रहणको मध्यकाल 1:04 मोक्षकाल अर्थात ग्रहण सकिने उहाँले जानकारी दिनुभयो। 1:57 लाग्ने ग्रहण नेपालबाट पनि देखिन्छ। नेपालबाट चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छाया देखिन सकिने उहाँले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय जुम्लाले 137 कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। अनुगमन गर्दा कार्यालयमा नभेटिएका कर्मचारीलाई स्पष्टीकरण सोधिएको प्रमुख जिल्लाधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। कर्मचारी कार्यालयमा अनुपस्थित हुनुको कारण खुलाई स्पष्टीकरण पेश गर्न सम्बन्धित कार्यालय र कर्मचारीलाई स्पष्टीकरण सोधिएको प्रमुख जिल्लाधिकारी सापकोटाले जानकारी दिनुभयो।
महोत्तरीको गौशालाका दृष्टिविहीनहरू सामूहिक रूपमा बचत गर्न थालेका छन्। दृष्टिविहीन बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएर गौशाला क्षेत्रका 15 दृष्टिविहीनले मासिक 100 रूपियाँका दरले बचत गर्न थालेका हुन्। परनिर्भरता हटाउन गएको हप्तादेखि बचत शुरू गरेको समूहका अध्यक्ष रामलोचन ठाकुरले जानकारी दिनुभयो।
दुर्गालाई कसले बताइदिने श्रीमानको मृत्युको कारण शीर्षकको खबर उज्यालोमा पढेर अहिले दुबईमा रहेका सुनसरीको इटहरीका शालिग्राम कार्की फेसबुकमा लेख्नुहुन्छ, दिदी आफ्नै देशमा त पीड़ितले न्याय नपाएका उदाहरण थुप्रै छन्, पर्दा पछाडिको यथार्थता त फरक हुन्छ भने यो त विदेश हो, आफ्नै भाषा धर्म संस्कृति नियम कानून छन्, यसको विरूद्ध कसले बोल्ने हिम्मत गर्छ र त्यसैले दिदी जे नहुनु थियो भइसक्यो, विगतलाई भुलेर समयसँग पौठेजोरी खेल्दै वर्तमानमा जिउनुपर्छ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिदमा अनियमितता गर्नेलाई कार्यवाही गर्ने भनेको सुनेर रूमबहादुर मगर फेसबुकमा टिप्पणी गर्नुहुन्छ, काम गर्नुभन्दा पहिले हल्ला गर्ने बानी नै नराम्रो, हल्लाले त हुन लागेको काम पनि बिग्रिन्छ नि मन्त्रीज्यू, काम गर्नुहोस् न, हल्ला गर्नै पर्दैन, सबैले थाहा पाउँछन्।
युवराज कणेल भन्नुहुन्छ, कार्यवाही गर्ने आँट गर्नुहोस्, भ्रष्टाचारीले देश खोक्रो पारिसके, यो काम गर्दा तपाईँको पद धरापमा पर्न सक्ला तर पदभन्दा देश ठूलो हो, त्यसैले कार्यवाही गरेर देखाउनुहोला।
फेसबुकमा जितेश भट्ट लेख्नुहुन्छ, जताततै फोहोर धुवा धुलो हिलो अनि निस्सा सिधो काठमाडौँलाई कहिले आहा काठमाडौँ भन्न पाइएला, देशभरि जता हेर्यो त्यतैका सड़कको अवस्था बेहाल छ, हामीले कहिलेसम्म शास्ति भोग्नुपर्ने हो भन्ने चिन्ता लागिरहेछ।
केशवराज भट्ट फेसबुकमा काठमाडौँका मेयर विद्यासुन्दर साक्यलाई प्रश्न गर्नुहुन्छ, 100 दिनमा 100 काम गर्छु भन्नुभएको थियो, यसो भनेको कति दिन भयो, खै के गर्नुभयो, तपाईँको जनप्रतिनिधिलाई मोबाइल बाँड्नेदेखि गाडी किन्ने निर्णयसम्मको विरोध मात्रै भइरहेको छ, त्यसैले आफ्ना लागि मात्र होइन नागरिकका लागि पनि काम गर्नुहोस्।
अनि रेशम आचार्यको प्रश्न छ, होइन गाडी किनेर कुदाउने चाहिँ कहाँ हो, सड़कमा त जताततै खाल्डा मात्रै छन् त।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र मोहन पौडेल। अब विदेशको खबर। उत्तर कोरियाले आफूमाथि प्रतिबन्ध लगाउने अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पारित गरेको नयाँ प्रतिबन्धले आफ्नो देशको सम्प्रभुतामाथि खलल पुर्याएको भन्दै उत्तर कोरियाले चेतावनी दिएको बीबीसीले जनाएको छ। उसले आफ्नो आणविक तथा क्षेप्यास्त्र परीक्षण नरोक्ने समेत बताएको छ। यसैबीच उत्तर कोरियालाई फेरि वार्ता गर्नका लागि दक्षिण कोरियाले गरेको आग्रह पनि अस्वीकार गरेको छ। वार्ता सौहार्दपूर्ण नभएको भन्दै उत्तर कोरियाले पुनः वार्ता गर्न अस्वीकार गरेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण नरोकेको भन्दै सुरक्षा परिषदले कड़ा प्रतिबन्ध लगाउँदै त्यहाँ हुने निर्यातमा 1/3 कटौती गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। दोस्रो पातिभरा गोल्ड कप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बल दमक विजयी भएको छ। आज ताप्लेजुङको कर्णसिंह सोनम स्मृति क्लबलाई 3-1 हराउँदै सशस्त्र प्रहरी बल दमक विजयी भएको हो। खेलको निर्धारित समय 1-1 गोलको बराबरी भएपछि खेलको निर्णय ट्राई टाई ब्रेकरबाट लिइएको हो। प्रतियोगितामा भोलि पथरी स्पोर्टिङ क्लब मोरङले ताप्लेजुङको नवप्रयास युवा क्लबसँग खेल्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आचार संहिता उल्लंघन गरेको भन्दै भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेस्ट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको छ। दोस्रो टेस्टको तेस्रो दिनको खेलमा जडेजाले श्रीलंका बलरलाई क्रिज नछाडेको भन्दै खतरनाक तरिकाले बल फालेको आरोपमा प्रतिबन्ध लगाइएको हो। मैदानमा उपस्थित अम्पायरले पनि यस व्यवहारलाई ज्यान मार्ने किसिमको भएको बताएका छन्।
र इंग्ल्याण्डसँगको चौथो तथा अन्तिम टेस्ट क्रिकेट जित्न दक्षिण अफ्रिकाले 380 रनको अग्रता लिएको छ। लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले शुरूआती झड्का बिहोरेको छ। उसले ताजा स्थितिमा 118 रन बनाउँदा 3 विकेट गुमाएको छ। अब उसलाई जितका लागि अब घरेलु टोली इंग्ल्याण्ड दोस्रो पालीमा पनि आज 243 रनमा अल आउट भएको थियो। पहिलो पालीमा 362 रन बनाएको इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो पालीमा 226 रनमा अल आउट गरेको थियो। चार खेलको श्रृंखलामा घरेलु टोली इंग्ल्याण्ड 2-1 अघि छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेशसभा र प्रतिनिधि सभा चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगको आग्रह। चुनावमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न प्रस्ताव।
रसुवामा पहिरोमा पुरिएर 3 जनाको ज्यान गयो, 1 जना अझै बेपत्ता, 8 घरमा पूर्ण रूपमा क्षति।
भूकम्पमा भत्किएका झण्डै 8,000 स्कूल मध्ये 2400 स्कूलको पुननिर्माण सकियो। 3487 स्कूल पुननिर्माणको लागि भने आर्थिक स्रोत जुटेन।
प्रतिबन्ध लगाउने अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने उत्तर कोरियाको चेतावनी। दक्षिण कोरियाले गरेको वार्ताको आग्रह अस्वीकार।
र भारतीय क्रिकेटर रविन्द्र जडेजालाई श्रीलंकासँगको अन्तिम टेस्ट क्रिकेट खेल्न प्रतिबन्ध।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।